आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
प्रेम परमेश्वरको सम्पूर्ण सजाए पापको यो केवल हाम्रै निम्ति हो। सहे सजाए पापको यो केवल हाम्रै निम्ति हो। चोटे चोटले जीवन सजिएको र सजाय दोष बिनाको कसले पोसा हुन्छ र सजाय दोष बिनाको कोही रहेछन् हाम्रो साटो दुःख सहने असल काम गर्दा नि थोकी अब हेले बने
श्रोता। यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। मित्र, प्रभु येशु ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी साथै आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, आज हामी बाइबल अध्ययन पहिलो पत्रुस दुई अध्यायबाट आरम्भ गर्न गइरहेका छौं। पहिलो पत्रुस दुईदेखि चार अध्यायमा पत्रुस परमेश्वरका सन्तानहरूका कष्टहरू र प्रभु येशु ख्रीष्टको दुःख कष्टहरूसँग व्यवहार गर्दछन् अनि यी तीन अध्यायहरूमा हामी विश्वासीहरूका जीवनहरूमा कष्टले के काम पूरा गर्दछ त्यसको देख्नेछौ। कष्टले दुई अध्यायमा अलगाव सेपरेशनको उत्पादन गर्दछ। कष्टले तीन अध्यायमा ख्रिस्टियन आचरणको उत्पादन गर्दछ र कष्टले तीन अध्यायमै परमेश्वरको इच्छाको प्रति आज्ञाकारिताको उत्पादन गर्दछ। अमित्र, हामी पहिलो पत्रुस दुई अध्यायबाट तीन दिन लगातार बाइबल अध्ययन गर्नेछौ। जब हामी दुई अध्यायबाट वचन अध्ययन गर्नेछौ, हामीले याद राख्नुपर्छ कि कष्टहरूले अलगाव वा सेपरेशनको उत्पादन गर्दछ अनि हामी खालि पहिलो पत्रुस दुई अध्याय एकदेखि तीन पदसम्म आज अध्ययन गर्नेछौ र बाँकी अंश हामी अर्को दिन अध्ययन गर्नेछौ। अलगाव वा सेपरेशन, अलग हुने कुरा वा सेपरेशनको कुरा गर्दा वा प्रभुको लागि जीवन जिउने बारेमा कुरा गर्दा त्यहाँ यसको सम्बन्धमा दुई उग्र विचार दृष्टिहरू मध्ये कुनै एक विचारको लिने कुरामा खतरा छ, किनकि म दुवैलाई शास्त्रीय आधारित देख्दिन। पहिलो समूहकाले सोचिरहेका छन् कि मानव स्वभाव त्यस्तो छ कि त्यसलाई आवश्यक कुरा नै नयाँ दिशा निर्देशन हो, यसलाई उद्देश्य र अलिकता सुधारको दिन आवश्यक छ। ती मानिस जसले यो विचारको लिन्छन् विश्वास गर्दछन्, जबकि मानव स्वभावसँग कुनै गलत वा गडबड नभएकोले गर्दा तिनीहरू खालि व्यक्ति विशेषलाई तिनीहरूका अद्भुत शक्ति, योग्यता र बुद्धि चेतना र नैतिक प्रवृत्ति र स्वभावतिर जगाउन वा जागरूक गर्न मात्र आवश्यक छ, ताकि उनी प्रभुको लागि जिउन योग्य हुनेछन्। यो नै एक विचार हो कि ख्रिस्टियन जीवन जिउनु के हो। दोस्रो उग्र विचार यो हो कि जब कुनै व्यक्तिले नयाँ जन्म पाउँछ, उसले केही कुरा पाउँदछ जुन अलौकिक छ, तब त्यसपछि उनी खालि एक साइडमा बस्छन्, जबकि परमेश्वर उसको जीवनमा गर्नुपर्ने तमाम आवश्यक कुरा पूरा गर्नुहुन्छ। यस समूहमा पर्ने मानिसहरू अति नै धेरै आत्मिक देखा पर्दछन्। मेरो निम्ति तिनीहरू भुक्क फुलेको खस्रे भ्याङ्गुता जस्तै हुन्। तिनीहरू कहिले पनि आपसमा प्रेम गर्ने कुरामा
र पूर्ण परिपक्व सामान्य ख्रिस्टियनतिर विकास भएको वा वृद्धि भएको देखिँदैन। तिनीहरू खालि आफैलाई अति नै आत्मिक सम्झिन्छन् र अरूलाई चाहिँ तुच्छ र निकम्माको तरिकामा हेर्छन् र आलोचना र खण्डन गर्छन्। यो स्वयं नै अपरिपक्वताको प्रमाण हो। अहिले यो पहिलो पत्रुस दुई अध्यायले यो अति नै स्पष्ट पार्दछ। तपाईँ र मसँग नयाँ जन्मद्वारा नयाँ स्वभाव छ र हामी पवित्र आत्माको शक्तिद्वारा त्यस नयाँ स्वभावमा जिउनु हामीलाई त्यससँग प्रिय सम्बन्धमा ल्याइएको छ, जसलाई हामीले नदेखे तापनि प्रेम गर्दछौं। सिमोन पत्रुसले उहाँलाई देखे र उहाँलाई प्रेम गरे र यद्यपि तपाईँ र मैले उहाँलाई नदेखे तापनि पवित्र आत्माले उहाँको हामीलाई वास्तविक बनाइदिनुहुन्छ, ताकि हामी पनि त्यस तरिकामा उहाँलाई प्रेम गर्नेछौ र गर्छौं। मेरो मित्र, जब तपाईँ सर्वप्रथम नयाँ जन्म पाउनु भएको थियो, के तपाईँलाई याद छ कि त्यो कति मिठो, कति मधुर र कति अद्भुत थियो? पावलले कोरन्थीका विश्वासीहरूलाई लेखे दोस्रो कोरन्थी 11:2, किनकि म ईश्वरीय ईर्ष्याले तिमीहरूका लागि ईर्ष्यालु भएको छु, किनकि एउटी चोखी कन्याको रूपमा तिमीहरूलाई ख्रिष्टका अर्पण गरौं भनेर मैले एउटा पतिका लागि तिमीहरूको मगनी गरिदिएको छु। कोरिन्थियन ख्रिस्टियनहरू अति नै धेरै संसारिक बनेका थिए। तिनीहरूका पहिलो प्रेम ख्रिष्टको लागि सुहाग रात मुन खत्तम भइसकेको थियो। परमेश्वरले उही कुरा आफ्ना जन इसरायलीलाई तिनीहरू बाबेलको बन्धुवा वा कैदमा जानभन्दा केही समय पहिले भन्नुभयो। यर्मिया 2:2 परमप्रभु भन्नुहुन्छ, तेरो युवा अवस्थाको भक्ति दुलहीको जस्तो तेरो प्रेमलाई म सम्झन्छु। त्यस उजाड स्थानमा, उजाड भूमिमा कसरी त मेरो पछि पछि हिँडेको थिइस्। त्यस बाँझो भूमिमा इसरायलको सन्तानहरूले त्यो प्रेमको देखाएथे जब तिनीहरू मिश्रबाट निस्किआए र लाल समुद्र पार तरे। तिनीहरूले यहोवाको लागि यसरी स्तुति प्रशंसाको गीत गाए। प्रस्थान 15:1, म परमप्रभुको स्तुति गान गाउनेछु किनकि उहाँले ठूलो विजय गर्नुभएको छ। घोडा र त्यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभयो। तैपनि केही समयपछि तिनीहरू परमेश्वरको सामुने शिकायत गर्न, गुनासो गर्नेवाला बने। परमेश्वरले त्यसको सम्झना गर्नुहुन्छ। मेरो मित्र, आज खास अलगाव वा छुट्टिने कुरा, सेपरेसन, यस तथ्यमाथि आश्रित हुन्छ कि तपाईँ नयाँ जन्म पाउनु भएको छ, तपाईँसँग नयाँ स्वभाव छ र तपाईँ अहिले ख्रिस्टसँग प्रेममा हुनुहुन्छ। उहाँको लागि तपाईँको प्रेमले गर्दा उहाँलाई प्रसन्न गर्न तपाईँ चाहनुहुन्छ। परमेश्वरको उद्देश्यमा महान लक्ष्य उद्धार गर्नु हो मानिसहरूलाई, केवल दण्डबाट र आगोको कुण्डबाट मात्र होइन, तर वर्तमान संसारबाट पनि। उहाँ तिनीहरू स्वर्गीयको लागि मात्र उद्धार पाएको चाहनुहुन्न, तर अहिले यसै वखतमा ख्रिष्टको हृदयको लागि पनि। क्रुसमा ख्रिष्टको कामले प्रत्येक प्रश्नको निवारण वा समाधान गरेको छ, जुन पापले हाम्रा आत्माहरू र परमेश्वर बीच खडा गरेको थियो। परमेश्वरको महिमासँग भविष्य उज्जवल छ र हामीलाई छुटकारा वा उद्धारको त्यो कामको महत्वमा ल्याइएको छ। हामीले नयाँ जन्म पाएका छौं र कसैले अरू त के, शैतानले पनि त्यसको बदल्न सक्दैन। तर मित्र, आज यो पृथ्वीमा हाम्रो ख्रिस्टियन जीवनमा हामी कसरी चलिरहेका छौं? प्रभु येशूसँग र अन्य मानिसहरूसँग हाम्रो सम्बन्ध कस्तो छ? भनिएको छ पहिलो पत्रुस 2:1-2, यसै कारण सबै दुष्टता, सबै छल र कपट र ईर्ष्या र सबै निन्दालाई त्याग, नयाँ जन्मेका बालकहरू जस्तै शुद्ध आत्मिक दूतको तृष्णा गर र त्यसबाट तिमीहरू आफ्नो मुक्तिमा बढ्दै जान सक्नेछौ। हेर्नुहोस् त, हाम्रो लागि हरेक कुरा गर्नलाई हामी परमेश्वरबाट आशा गर्न सक्दैनौ। उहाँसँग केही त्यस्ता कुराहरू छन् जुन हामी आफ्नो स्वयंको लागि आफैले गर्नुपर्छ। सर्वप्रथम त्यहाँ केही कुराहरू छन् जुनको हामीले अफाल्नुपर्छ, त्याग्नुपर्छ। पाउल एफिसी विश्वासीहरूलाई आफ्नो पत्रमा यसलाई कपडा फुकाल्ने कुरासँग तुलना गर्छन्। भन्छन् एफिसी 4:22-25, तिमीहरूले पहिलेको चालचलनलाई त्यस पुरानो मानिसलाई फालिदेऊ जो धोकापूर्ण लालसाद्वारा भ्रष्ट हुन्छ। यसकारण झुटलाई फालेर तिमीहरू हरेकले आफ्नो छिमेकीसित साँचो बोल, किनकि हामी एक अर्काका अङ्गहरू हौं। पाउले यसको कोरन्थीहरूलाई बताउन विभिन्न आकृतिको प्रयोग गर्दछन्। पहिलो कोरन्थी 5:7-8, यसकारण पुरानो खमीरलाई निकालेर शुद्ध पार र तिमीहरू एउटा नयाँ ढिका हुन सक। त्यस्तै अखमेरी तिमीहरू छौ पनि, किनकि ख्रिष्ट पनि जो हाम्रो निस्तारको पाठो हुनुहुन्छ हाम्रो निम्ति बलिदान हुनुभएको छ। त्यसकारण लौ हामी पुरानो खमीरले होइन न त द्वेष र दुष्टताको खमीरले नै तर इमानदारी र सत्यताको अखमेरी रोटीले यो चाड मनाऊ। जब इसरायलीहरूले निस्तार चाडको र अखमेरे रोटीको चाडको मनाउँदथे तिनीहरूले अखमेरे रोटी खाँदैनथे। यसको मतलब उसले निरन्तर त्यही प्रकारको जीवन जीरहेका थिएनन् जस्तो कि उसले अघि वा पहिले जिउँदथे। उनी विभिन्न स्थानमा र विभिन्न प्रकारको रोटी खाँदथे। त्यो उसको निम्ति वृद्धि विकासको लागि साधन थियो। त्यही प्रकारले पाउल कोरन्थियन विश्वासीहरूलाई भनिरहेका छन् कि जब तिनीहरू ख्रिष्टका आउँछन् तिनीहरू पुरानो खमीरबाट अलग हुनुपर्छ जुन तिनीहरूका जीवनमा भैरभाव दुष्टताको संकेत हो। हेर्नुहोस् त, हामी कहिले पनि यो जीवनमा सिद्ध वा पूर्ण हुने छैनौं किनभने हामीसँग सधैँ त्यो पुरानो स्वभाव हुनेछ। सबै भैरभाव अफाल। भैरभाव के हो? मैले पाएको त्यसको उत्तम परिभाषा हो जम्मा गरिराखिएको सञ्चय गरिराखिएको क्रोध। यसको मतलब अक्षमाशील आत्मा, क्षमा दिन नसक्ने आत्मा। मेरो मित्र, के तपाईँ आफ्नो हृदयमा कटुता बोकिरहनु भएको छ? यद्यपि तपाईँ नयाँ जन्म पाएको भए पनि र प्रभु येशूलाई प्रेम गर्ने बारेमा साक्षी दिनु भए पनि तर तपाईँको आसपासका मानिसले वा कसैले यो कुराको थाहा पाउने छैनन् कि तपाईँले आफ्नो हृदयमा भैरभाव बोकिरहनु भएको छ। सबै छलहरू अमित्र छल चाहिँ केही कुरा पाउनलाई वा कुनै मानिसमाथि असल प्रभाव बनाउन कोसिस गर्नलाई चलाकीपनको प्रयोग हो। हननिया र सफिरा छलको प्रयोग गरे जब तिनीहरूले आफैलाई आफ्नै केही रुपियाँ पैसा चर्चलाई दिए र अति नै धेरै नै उदारचितका दाता भेट पले र कपट डाहा र सबै प्रकारका निन्दालाई अफाल। कपट निश्चय नै त्यो बन्ने कोसिस वा भैटो पोल्नु हो जुन तपाईँ हुनुहुन्न। निन्दा चाहिँ अरूहरूमा सधैँ कुनै गलत दोष कुराहरू देख्ने, सधैँ खण्ड निन्दा र खराब कुरा गर्नु भनिएको छ यहाँ एक पदमा। यसकारण सबै दुष्टता, सबै छल र कपट, ईर्ष्या र सबै निन्दाहरूलाई त्याग। अनि दुई पदमा, नयाँ जन्मेका बालकहरू जस्तै शुद्ध आत्मिक दूतको तृष्णा गर र त्यसबाट तिमीहरू आफ्नो मुक्तिमा बढ्दै जान सक्नेछौ। र नयाँ जन्मेका बालकहरू जाई वचनको विशुद्ध दूतको तृष्णा गर। जसरी भोकाएको बालक दूतको तृष्णा गर्दछ त्यसरी नै विश्वासीहरूले परमेश्वरको वचनको तृष्णा गर्नुपर्छ। मलाई याद छ जब हाम्रा साना छोरा छोरी जन्मी प्राय गरेर म नै तिनलाई दूधको बोतल दिने गर्दथे। म तपाईँलाई भन्न चाहन्छु कि त्यो सानो बालक अति नै धेरै र गतिको साथ हलचल गर्ने शुरू गर्दथ्यो। जब उसले त्यो दूधको बोतल देख्दथ्यो उसले आफ्ना हातहरू हलाउँथ्यो, आफ्ना मुख र आफ्ना खुट्टाहरू हलाउन चलाउन शुरू गर्दथ्यो किनकि उनी त्यो दूधको अति नै धेरै इच्छा गर्दथ्यो। अनि त्यस बेला मैले सोचे काश प्रत्येक विश्वासीहरू पनि परमेश्वरको वचनको त्यसरी नै तृष्णा गरे। मेरो मित्र, परमेश्वरको वचनको लागि भोग बेगर तपाईँ अनुग्रहमा र ख्रिष्टको ज्ञानमा बढ्न वा वृद्धि हुन सक्नुहुने छैन। तपाईँ ख्रिस्टियनको रूपमा विकास हुनुहुने छैन। तपाईँ सधैँ आफ्नो बालकपनमा हुनुहुनेछ। हामीले यो कुराको याद गर्नुपर्छ कि त्यो सानो बालक र पूरा बढेको वा पूरा उमेर पुगेको मानिस दुवै मानव हुन् तर तिनीहरू वृद्धि र विकासको विभिन्न स्टेज वा अवस्थाहरूमा छन्। सानो बालकलाई दूधको आवश्यक हुन्छ र यसरी उनी वयस्क मानिस बन्न वृद्धि हुन सक्छन्, बढ्न सक्छन्। अहिले कसरी ख्रिस्टियन बढ्न सक्छ त? उनी परमेश्वरको वचनको अध्ययनद्वारा बढ्छ। परमेश्वरको वचनबाट बाहेक कुनै वृद्धि छैन। आज धेरै मण्डलीहरूमा त्यस्ता आत्मिक बालकहरू छन्। तिनीहरू कति पनि बढेका छैनन्। तिनीहरू बढ्नेछन् यदि तिनीहरूले परमेश्वरको वचनको विशुद्ध दूतलाई इच्छा गरे, तीर्षणा गरे। यो मेरो दृढ विश्वास हो कि वचनको विशुद्ध दूतको मतलब हो सम्पूर्ण परमेश्वरको वचन। हामी सान्त्वनाको लागि यहाँबाट केही पदहरू उठाएर अनि अर्को ठाउँबाट केही पदहरू मात्र उठाएर आत्मिक रूपमा बढ्न सक्दैनौ। हामीलाई बढ्न सम्पूर्ण परमेश्वरको वचनको आवश्यक पर्दछ। हामीलाई पूर्ण र अति नै सन्तुलित आहारको आवश्यकता पर्दछ। निश्चय नै हामी पहिले त दूधसँग शुरूआत हुनेछौ तर दिन आउँदछ जब हामीलाई ठोस भोजनको आवश्यक पर्दछ। अनि तपाईँलाई आवश्यक पर्ने सम्पूर्ण आत्मिकी पोषण सम्पूर्ण परमेश्वरको वचनमा
पाउनुहुन्छ।
तीन पदमा लेखिएको छ, किनकि प्रभु कृपालु हुनुहुन्छ भन्ने कुराको स्वाद तिमीहरूले पाएका छौ।
मित्र, उद्धारको क्षणमा बालक परमेश्वरको वचनको लागि भोकसँग जन्मदछ, जस्तो कि भर्खरै जन्मेको बच्चा तुरन्तै खान शुरू गर्दछ।
जब मेरो सानो छोरी हस्पिटलबाट दुई दिनपछि घरमा आए, हामीले गर्नुपर्ने कामले उसको मुखमा दूधको बोतलको नेपाल पुर्याउनु वा हालिदिनु थियो। तिनले जान्दथे कि के गर्ने त्यसपछि। मैले तिनलाई कसरी दूध पिउनु, त्यसको लेक्चर भाषण दिइन, सिकाइन। यसको बारेमा तिनलाई सबै कुरा जानकारी भएको देखिन्थ्यो। उही तरिकामा मलाई लाग्दैन कि हामी ख्रिष्टमा आत्मिक बालकहरूलाई कसरी परमेश्वरको वचनमा पस्न र त्यसको लिनु, त्यसको बारेमा सिकाउने कुनै कार्यक्रमका आवश्यक छैन। आवश्यक छैन। कार्यक्रमहरूको सट्टामा हामीले तिनीहरूलाई परमेश्वरको वचन मात्र दिनुपर्छ र तिनीहरू आफैले त्यसको खान सकुन्। तब वास्तविक अलगाव, सेपरेसन के हो त? वास्तविक अलग हुने कुरा वा अलगाव, हामीले यसको होसियारपूर्वक ध्यान दिन आवश्यक छ, शरीरका कामबाट अलग हुने कुरा हो। धेरै क्रिस्टियनहरू सोच्दछन् कि तिनीहरू संसारबाट अलग हुनै पर्छ। हामी संसारमा छौं र हामी संसारमा रहनै पर्छ, यद्यपि हामी संसारको नभए तापनि। अलगाई वा अलग हुने कुरा, अंग्रेजीमा सेपरेसन भनिन्छ, त्यस सम्बन्धमा गलत विचारको बारेमा म एउटा उदाहरण दिन चाहन्छु। केही साल पहिले म एकजना प्रचारकसँग पूरा नेपालमा भ्रमण गरिरहेको थिएँ र हामी पूर्वी नेपालको धरान भने शहरमा आधा रात यताउता भौतारिरह्यौं। त्यस्तो रेस्टुरेन्टको तलासमा, खोजीमा जहाँ बियर, रम, हुस्की, ब्रान्डी बेचिँदैनथ्यो। यो नै संसारबाट अलगाई वा सेपरेसनको उहाँको आफ्नो विचार थियो, वा यही नै संसारबाट अलग हुने कुरा उहाँको दृष्टिकोणमा, उहाँको सोचाइमा थियो। हामीले आखिरमा एउटा त्यस्तो रेस्टुरेन्ट एक कुनामा भेटायौं जुन त्यति सफा सुगरको रेस्टुरेन्ट थिएन। अनि त्यहाँ हामीले कस्तो खाना पायौं जुनले मेरो भित्रको पेटलाई गडबड गरिदियो। वास्तवमा म एक्लै भएँ, त्यस रेस्टुरेन्टमा खाने थिइन। म एक्लै भए कति पनि त्यो रेस्टुरेन्टमा खाने थिइन। मैले उसलाई भने, यदि म तपाईँ भए यसपछि म त्यस रेस्टुरेन्टमा जानेछु जुनले असल भोजन खानाको सेवा गर्दछ र ती बियर, रम, हुस्की र रक्सीको वास्ता नै राख्दिन। मित्र, तपाईँलाई बियर, रम, हुस्की, रक्सी पिउन आवश्यक छैन जब तपाईँ त्यो रेस्टुरेन्टमा खाना खानुहुन्छ। संसारबाट अलगाएको मतलब यो होइन कि तपाईँ भोजन खानपान गर्न त्यो रेस्टुरेन्टमा जान सक्नुहुन्न जुनले त्यस्तो मद्यपानको बेच्दछ। भैरभाव, सबै छल, कपड, डाहा र सबै प्रकारका निन्दा, यिनै ती कुरा हुन् जुनबाट हामी अलग हुनुपर्दछ। केवल हामीभित्र परमेश्वरको आत्माको काम गराइले मात्र त्यस किसिमको अलगाईको उत्पादन गर्नेछ। अनि जब तपाईँ र म भैरभाव, सबै छल, कपड, डाहा र सबै प्रकारका निन्दाको त्याग्न इच्छुक हुँदैनौ, हामी कहिले पनि ख्रिस्टियन परिपक्वतामा बढ्ने छैनौ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4735 679 98 4703 5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।